وہاں سے لائے تو یہ سوچ کے کہ بھائی وہاں خواتین آرام سے بنا سل اب وہ تو آرام سے ہیں کم سے کم، کہاں چلے گا ان کو، بولو یہیں رکھو لے کے نہ جاؤ، بچوں کے لیے کوئی کھلونا ولونا ساتھ رکھنا چاہیے جو پہلے سے نہ دیا، اگر پہلے سے دے دیا تو جی بھر جائے گا، ایسے موقع پر چھپا کے ہمارے گھر والوں نے یہ کر رکھا تھا، بچیوں کو لے جاتے ہیں بیان میں تو خاموشی سے چپس وغیرہ رکھ لیا، اور جب تک بچے آؤٹ آف کنٹرول نہیں ہوئے تب تک نہیں دیا ان کو، جہاں دیکھا کہ آؤٹ آف کنٹرول ہونے لگے فوراً دیکھو یہ، اور ان کو کھول کے بھی نہیں دیا، وہ خود ہی کوشش کر رہے ہیں اس سے جنگ لڑ رہے ہیں اس سے کھولنے کے لیے، اس میں بھی کچھ وقت نکل گیا، اس طرح سے ٹائم مینجمنٹ کسی نے مجھ سے کہا کہ ٹائم مینجمنٹ کا کورس کر لیں، ہم نے کہا بھائی یہ کیا چیز ہے ٹائم مینجمنٹ، مجھے تو معلوم نہیں لیکن سنا ہے کہ لوگ بڑی بھاری بھاری فیسیں لیتے ہیں اس کی ٹائم مینجمنٹ سکھانے کے لیے، تو یہاں مدرسے میں بھی آئے تھے ایک صاحب بہت پہلے، عالم تھے وہ میرے جاننے والے تھے، انہوں نے ٹائم مینجمنٹ کا کورس کے لیے کسی طرح اجازت لے لی مولانا سے، اس کے بعد ان کی فیس کافی بھاری تھی لیکن انہوں نے کچھ آدھی فیس کر دی تھی لیکن وہ بھی بہت بھاری تھی، پھر وہ مولانا نے ان کو پیسے دیے، مجھے وہ یاد آ جاتا ہے قصہ کہ وہ کوئی بات نہیں آپ آرام سے رہے، ہاں دیکھیں کیا کرتا ہے، کرنے دیں اس کو، بس نقصان نہ کر، نقصان کرنے لگے تو پھر توجہ بٹا دیں، دیکھو بیٹھ جاؤ ہم بات کر رہے ہیں، بات اسے پکڑو نہیں نا، اس کو پکڑنا منظور ہی نہیں ہے، اس کو آزادی چاہیے، آرام سے دیکھتے رہو کیا کر رہا ہے، ابھی تو آپ چھوڑ دیجیے اس کو، ہاں دیکھو کیا کرتا ہے، تو وہ شاہد نہیں سناتے تھے کہ وہ ایک آدمی کو نیند نہیں آتی تھی، بہت علاج کیے لیکن نیند نہیں آتی تھی، تو اس کے بیٹے نے ایک وہ نفسیاتی علاج والے کو بلا لیا جو مسملزم کرتے ہیں یا ہیپنٹائز کرتے ہیں کیا ہے، وہ آ کر اس نے اس کو سبق دینا شروع کیا، دیکھو تمہیں نیند آ رہی ہے، دیکھو تمہیں بہت گہری نیند آ رہی ہے اور اب تم سو رہے ہو اور یہ اور وہ کر کے اس کی آنکھیں، اس نے آنکھیں بند ہو گئی اس کی، اور جب بہت دیر اسی طرح گزر گئی تو اس نے سمجھا کہ بالکل گہری نیند سو گیا، اور جیسے ہی وہ نکلا اٹھ کے بیٹھا کہا چلا گیا وہ خپتی تو ٹائم مینجمنٹ تو میری تو سمجھ میں آئی نہیں، دین میں سب بات موجود ہے، دین کے ہوتے ان اسباب کی کوئی ضرورت نہیں، ہاں البتہ اگر کاروباری یا دفتری معاملات کے اندر یہ چیز آ جائے کہ بھئی یہ کورس بھی کریں ٹھیک ہے، ناجائز تو نہیں، لیکن اگر دین پر پورا عامل ہو تو ان چیزوں کی کوئی ضرورت ہی نہیں، کہ ہمارا دین تو سکھاتا ہے کہ ایک لمحہ بھی اللہ تعالیٰ سے غفلت نہ ہو، سارا دین یہی ہے، سارا دین یہی ہے کہ ایک لمحہ بھی اللہ تعالیٰ سے غفلت نہ ہو، بس پھر ٹائم کی کس کو وہ ہوگا کہ ٹائم ضائع کرے گا، اللہ تعالیٰ ہم سب کو معاف فرمائے، میں ٹائم مینجمنٹ کی تحقیر نہیں کر رہا، ممکن ہے اس سے دنیاوی طور پہ کوئی فائدہ ہوتا ہو، لیکن یہ کہ اگر دین کا پورا عامل ہو پھر ان چیزوں کی ضرورت نہیں، اب ذرا مردوں کو پتہ چلنا چاہیے کہ عورتوں کو بچے سنبھالنے میں کیا معاملات پیش آتے ہیں، ہاں ایک دن میں کان پکڑ لیں گے کہ نہیں بھائی یہ مملکت تم ہی سنبھال لو، تمہاری سلطنت اس میں ہمارا گزارا نہیں مردوں کو بس ڈانٹ نہیں آتا ہے، یہ کیوں نہیں کیا، اس میں دیر کیوں کر دی، فلاں کام کیوں نہیں کیا، مگر وہ یہ نہیں دیکھتے کہ یہ چھوٹے بچے ہیں کتنا وقت لیتے ہیں، کتنی انرجی لیتے ہیں، کتنا دماغ لیتے ہیں، ان سب چیزوں کی رعایت کرنی چاہیے ڈاکٹر صاحب، ان سب باتوں کی رعایت کرنی چاہیے، वो पॉजिटिव रहना चाहिए, इसमें हकायक पर नजर रखनी चाहिए। ये बच्चों का संभालना आसान नहीं है, और ये इसीलिए इसमें जिहाद का सवाल है औरतों के लिए। जितनी मशक्कत औरतें झेलती हैं पैदाइश से लेकर, पैदाइश से पहले से लेकर और जब तक बच्चा समझदार नहीं हो जाता, वो कितनी मशक्कत झेलनी पड़ती है, इसमें जिहाद का सवाल है। बिशर्ते कि दीनदार हो और नियत अच्छी, तरबियत की नियत हो, दीनदारी सिखाए, अल्लाह का नाम लेना सिखाए। आज पहले सिखाते हैं आबा काडा, हमने तो एबीसी पढ़ी है, अब आबा काडा हो गया। तो जमाने के साथ ये भी चीजें बदलती रहती हैं। तो ये अब पहले आबा काडा, अंग्रेजी अल्फाज बोलने पर फख्र करते हैं, हमारा बच्चा अंग्रेजी बोलता है, अंग्रेजी समझता है। फिर वो अंग्रेजी बोलते बोलते अंग्रेजियत भी आ जाती है, अंग्रेजियत। मेरे शेख रहमतुल्लाह ताला फरमाते थे कि मैं अंग्रेजी से मना नहीं करता, अंग्रेजियत से मना करता हूँ। अंग्रेजों के तौर तरीके, यानी गैर मुस्लिमों के तौर तरीके, अंग्रेज भी मुसलमान होते हैं, अंग्रेज से मुराद यहाँ गैर मुस्लिम, गैर मुस्लिमों के तौर तरीके अपनाना जहर है, सुम्मे कातिल है, जहर है। गैरों की नक्काली, गैरों के तौर तरीके, वो भी अपने नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के तरीकों को छोड़कर, मुबारक तरीकों को छोड़कर, गैरों के जानवरों जैसे तरीकों को अपनाना, उनके जैसा लिबास, उनके जैसी वदाकता बनाना। अभी माशाल्लाह छोटे छोटे बच्चे देखो, ये सब कैसे टोपी पहने हुए हैं, टखना खोले हुए हैं, और इनके चेहरों पर कितना नूर है, और इनकी वदाकता में कितना नूर है। और यही बुनियाद है, जैसा बीज हम डालेंगे वैसे ही फल मिलेगा। अगर अंग्रेजियत का खुदा न खास्ता बीज डाल देंगे तो खुदा न खास्ता वैसे ही बदला मिलेगा। क्या अंग्रेजियत में क्या बदला है, क्या तरीका है कि माँ बाप को ओल्ड हाउस में डाल देते हैं, मोहब्बत नहीं है माँ बाप से, मोहब्बत मिली नहीं, और किसी को पता नहीं कि मैं किसकी औलाद हूँ, ये भी पता नहीं है वहाँ कि मैं किसकी औलाद हूँ। इतना बड़ा अलमिया है, ये इंसानियत का अलमिया है। इंसान जानवर बन जाए तो कितना बड़ा अलमिया है, कि वहाँ किसी को यकीनी तौर पर नहीं पता होता कि मैं औलाद किसकी हूँ। इसीलिए सारे वेस्टर्न वर्ल्ड में ये कायदा कानून है कि हर आदमी को उसकी माँ के नाम से जाना जाता है। कितना बड़ा अलमिया है, कैसी शर्मनाक मुआशरा है ये, कैसा शर्मनाक मुआशरा है जिसको अपने बाप का पता ना हो, आपकी माँ के नाम से पुकारा जाएगा। और अगर किसी से उसके बाप का नाम पूछ लो तो नाराज हो जाते हैं, गालियां देते हैं, क्योंकि उनको खुद ही शक है अपने बारे में, इसलिए गालियां देते हैं। और औलाद माँ बाप का अदब करना जानती ही नहीं, माँ बाप का रिश्ता ही तकरीबन कट जाता है, जरा गुलू गाया और माँ बाप को गालियां भी देते हैं, और कोई माँ बाप की चलती नहीं है वहाँ। वो अगर कोई भलाई का बताना चाहे कि भाई ये आपका काम अच्छा नहीं है, वो नहीं समझते उसको, और जरा सख्ती नहीं कर सकते माँ बाप, या जरा सख्ती की वो बच्चा भी जानता है कि हम 99 पे फोन करेंगे, पुलिस आएगी और माँ को बाप को उठा के ले जाएगी। ये तो माशरा है उनका, तो ये खुदा ना खास्ता ये मिलेगा फिर, माँ बाप की मोहब्बत न मिलेगी और औलाद माँ बाप से मोहब्बत नहीं करेगी, और न ही जो है वो खिदमत करेगी माँ बाप की। वो अंग्रेजियत से मना फरमाया हमारे हजरत ने, ये अंग्रेजियत को से मना करता हूँ। ये अंग्रेजी जबान सीख जाना कौन से फखर की बात है भाई, अंग्रेजी भी एक जबान है, उर्दू भी एक जबान है। अगर हमको अंग्रेजी नहीं आती तो अंग्रेज को उर्दू नहीं आती, फारसी नहीं आती, अरबी नहीं आती, फिर एहसास कमतरी में हम क्यों मुबतला है कि हमको अंग्रेजी नहीं आती, हमें उर्दू आती है, अंग्रेज को अंग्रेजी आती है। एक गांव वाला आदमी बरतानिया चला गया, कुछ अरसे के बाद वापस आया, गांव वालों ने शौक से पूछा कि वहां क्या देखा तुमने, कहा कि और तो बातें सब अजीब है लेकिन एक बात बहुत ही अजीब है कि वहां का बच्चा बच्चा अंग्रेजी बोले, तो भाई अंग्रेजी नहीं बोलेगा तो क्या फारसी बोलेगा। मदर टंग, मदर टंग टांग दिया।
अरे भाई देखो, यहाँ नहीं जाओ, इधर आओ, इधर 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 यहाँ वो जो हुआ
बच्चे भाई बचाओ। तो ये अंग्रेजियत से मना फरमाया, अंग्रेजियत ना हो, जानवराना अखलाक ना हो, जानवराना अतवार ना हो, जानवराना तौर तरीके ना हो। खुसूसन जब अल्लाह ताला ने हमको बेहतरीन नमूना हुजूर पाक अलैहिस्सलाम का अता फरमाया कि इस नमूने के मुताबिक चलो तो तुम कामयाब हो। नक्शे कदम नबी के हैं जन्नत के रास्ते, अल्लाह से मिलाते हैं सुन्नत के रास्ते। तो बच्चों की बुनियाद में भी दीन औरतें डाल सकती हैं। ये औरतों का बहुत बड़ा सदका जारी है ख्वातीन के लिए कि जब वो माँ बने तो अपनी भी दीन की फिक्र रखें। और हकीकत यही है कि माँ बाप के अंदर अगर दीन होगा तो औलाद में भी दीन होगा, और माँ बाप में अगर बेराहरवी होगी और गुनाहों के अंदर इत्तिला होगा तो क्या होगा कि वो औलाद भी वैसी ही निकलेगी। अभी मोबाइलों का जो फितना है, किस कदर इससे खराबी पैदा हो रही है। अब जब माँ बाप ही उस यानी मुंतफे हो रहे हैं और माँ बाप ही जो है उसमें दिल लगाए बैठे हैं, वीडियो बना रहे हैं, तस्वीर कशी कर रहे हैं और अला बला उसके अंदर देख रहे हैं, नजरें खराब कर रहे हैं, ड्रामे फिल्में कहानियां, कहानी डाइजेस्टों का भी एक लगा हुआ है लोगों को चस्का, उसमें किस कदर वक्त जाया होता है। जब ये माहौल होगा घर का, जब बाप खुद दीनदार ना होगा तो औलाद कैसे दीनदार निकलेगी, जब बाप में खुद तकवा नहीं होगा तो औलाद में कैसे तकवा होगा, उसकी बात में असर भी नहीं होगा। खुद तो बाजे लोग गंदगियों में पड़े हुए हैं, औलाद को कान पकड़ के मदरसा पहुंचाते हैं, टोपी पहनाते हैं, तुम अल्लाह वाले बन जाओ। अल्लाह वालों के पास आते हैं तो दुआ कराते हैं, दुआ कर दें ये अल्लाह वाला बन जाए। अरे भाई पहले अपने को भी तो कहो कि मैं अल्लाह वाला बन जाऊं। तुम अल्लाह वाले नहीं बने, तुम औलाद से क्या उम्मीद रखते हो, औलाद में कैसे दीन आएगा जब खुद तकवा नहीं है, जब खुद निगाहों की हिफाजत नहीं, औलाद से कैसे उम्मीद हम रखें कि औलाद में भी दीन आए, निगाहों की हिफाजत हो। खुद का टखना ढका हुआ है, औलाद से उम्मीद रखते हैं कि टखना खोलेगी, मौलवी साहब बनेगी। खुद देखो तो वजाकता अंग्रेजों जैसी, जानवरों जैसी, और मदरसे में बच्चा है हिफ्ज के लिए डाल दिया। नतीजा क्या होता है कि बच्चा पढ़ के नहीं दे रहा, और शिकायत लेके आते हैं कि बच्चा पढ़ता नहीं। तो अपने घर का माहौल देखते नहीं कि हमारे घर का माहौल क्या है, उसमें टीवी है, मोबाइल है, बच्चे को उसमें लगा दिया है गेम खेलने में। गेम ऐसी चीज है मोबाइल की कि उसमें बच्चे को चस्का लग गया, फिर वो उसका जी पढ़ाई से उचाट हो जाता है, पढ़ाई से जी उचाट हो जाता है। इतना बड़ा मसला है कि जौक शौक खत्म हो जाता है। कहानियों का चस्का लग गया तो कहानियां ही पढ़े जाएगा, पढ़ाई से जी उचाट हो जाता है। ये ऐसी चीज है कि थोड़ी देर इस्तेमाल के बाद जी भरता नहीं है, बल्कि और इसका चस्का नशा लग जाता है। गोया जिस तरह हीरोइन का नशा लग जाता है, छुड़ाए नहीं छूटता, तो ये नावल का, डाइजेस्ट का और मोबाइलों में खेलकूद का चस्का ऐसा लग जाता है, फिर छुड़ाए नहीं छूटता, बड़े बड़ों को लग जाता है। तो खुद को देखना चाहिए पहले कि हमारा किरदार कैसा है, हमारा तकवा कैसा है, उसके बाद फिर औलाद से उम्मीद रखी जा सकती है। औलाद को दीन सिखाए, हकीमुल उम्मत ने लिखा है पहले अल्लाह का नाम लेना सिखाओ, पहले मकतब में बिठाओ बच्चे को, बिस्मिल्लाह सिखाओ, तावुज़ सिखाओ, तस्मिया सिखाओ, अल्लाह अल्लाह करना सिखाओ, उसके बाद दुनिया भी पढ़ा दो, मना नहीं, जायज तरीके से दुनिया भी पढ़ा दो। फन हासिल करना है कमाने के लिए, पेट कमाने के लिए फन भी सिखाओ, लेकिन पहले इब्तिदा जो है अच्छे काम से करो, अल्लाह का नाम ले, बिस्मिल्लाह पढ़ना सीखे और मकतब में बिठाए, कुरान शरीफ सिखाए, कायदा सिखाए। हाँ, ये बहुत बड़ा धोखा है कि अभी छोटा है बच्चा, जब बड़ा हो जाएगा फिर समझा देंगे, ना یہ بہت بڑا دھوکہ ہے. بچپن ہی سے دینی تربیت ہو, بچپن ہی سے ٹوپی اوڑھنے کا اہتمام ہو, بچپن ہی سے وضع پتہ اسلامی ہو, اسلامی وضع پتہ, ہاں, اور اس کے خلاف نہ ہو. اور ہم نے پہلے بھی یہ آیت پڑھی تھی قرآن پاک میں, ولا ترکنوا الی الذین ظلموا فتمسکم النار, ہے نا, کہ ان انگریزوں کی یعنی غیر مسلموں کی طرف مائل بھی نہ ہو, جھکنے کو بھی منع فرمائے, مائل ہونے کو بھی منع فرمائے. ایک تو ہے وہ اعمال کرنا, وہ تو بہت بڑا سنگین جرم ہے ان کے جیسے طور طریقے اختیار کرنا, یہاں تو جھکنے کو بھی منع فرمائے کہ ان کی طرف مائل بھی نہ ہونا, ورنہ تم کو آگ لپیٹ لے گی, آگ لپیٹ لے گی. میرے شیخ رحمۃ اللہ علیہ فرماتے تھے کہ جہنم کی وعید معمولی بنا کر نہیں آتی. معلوم ہوا کہ غیر مسلموں کے طور طریقوں کو پسند کرنا, ان کی طرف مائل ہونا بڑا جرم ہے, معمولی گناہ نہیں بڑا گناہ ہے, ورنہ دوزخ کی وعید نہ ہوتی. اور پھر اللہ تعالیٰ کی مدد بھی اس سے ہٹ جائے گی. وما لکم من دون اللہ من اولیاء ثم لا تنصرون, اگر تم غیروں کی طرف مائل بھی ہو گئے, ان کے طور طریقوں کو پسند کرو گے, تو کیا ہوگا کہ تم اپنا کوئی مددگار اللہ کے سوا کوئی مددگار نہ پاؤ گے. تم ملاتن سرون, اور پھر تمہاری مدد بھی نہیں کی جائے گی. یہ اللہ تعالیٰ فرما رہے ہیں. کس بات پہ؟ غیروں کے طریقوں کی طرف مائل ہو, اللہ اکبر, مغلوب لوگوں کو پسند کرنا جن سے اللہ کی دشمنی ہے, اللہ کے دشمنوں کے طور طریقوں کو پسند کرنا. اللہ کے دشمن, اللہ کے دوست, سب سے گہرے دوست نبی پاک صلی اللہ تعالی وسلم کے طریقوں کو چھوڑا, اتنا بڑا جرم کیا کہ اللہ کے محبوب ترین ہستی کے طریقوں کو نمونے کو ہم نے چھوڑا, اتنا بڑا جرم کیا, پھر اللہ کے دشمنوں کے طور طریقوں کو پسند کیا, ایک دوسرا بڑا جرم کیا, اتنا بڑا سنگین جرم ہے. اس لیے اللہ تعالی نے منع فرمایا کہ ان کی طرف مائل بھی نہیں ہونا. اللہ تعالی ہم سب کو اپنے سلیم عطا فرمائے. دنیا کیا ہے؟ تھوڑے دن کی ہے. دنیا سے ہمیں کام کیا ہے؟ یہ تو مسافر خانہ ہے. کون سی دنیا کا ان کا غریب, رسول اللہ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا دنیا میں ایسے رہو جیسے کہ مسافر رہتا ہے. اور عابر السبیل, بلکہ اس سے بھی ترقی کر کے فرمائے, بلکہ اس طرح رہو کہ جیسے کوئی مسافر گزرگاہ سے گزرتا ہے. یہ گزرگاہ ہے, بس تھوڑے دن کی بات ہے. وعد نفسک من اہل القبور, اور اپنے کو اہل قبور میں سے شمار کرنا. اب مرنے والے ہیں, اب مرے جب مرے. حضور صلی اللہ علیہ وسلم نے ایک مرتبہ اپنا دست مبارک اپنی گدی مبارک پر رکھ کے فرمایا کہ یہ انسان ہے اور یہ اس کی موت ہے, یعنی اتنے قریب ہے موت, کسی وقت بھی نہ جانے بلا لیتی یا کس گھڑی تو رہ جائے تکتی کھڑی کی کھڑی, اچانک آ جاتی ہے موت اچانک. کتنے واقعات ایسے ہوئے, لمبی لمبی پلاننگ ہے, لیکن ابھی پلاننگ تھی, ابھی بڑے میاں نیچے لیٹے ہوئے گئے ختم. بڑے میاں تو بڑے میاں, چھوٹے میاں سبحان اللہ, چھوٹے میاں بھی چلے جاتے ہیں, بڑے میاں بھی چلے جاتے ہیں, کچھ پتہ نہیں ہے موت کو, کس وقت بلا لے اللہ تعالیٰ. تو گزرگاہ ہے یہ, مسافر خانہ ہے. دنیا سے ہمیں کیا کام ہے؟ دنیا میں آئے کس لیے؟ اللہ کو راضی کرنا. ایک ہی مقصد لے کے آئے ہیں کہ اللہ کو راضی کرنا, ہے نا, اللہ کو راضی کرنا ہمارا مقصود ہے. کوئی باقی مقصود کے لیے بعض ذریعہ مقصود چاہیے کہ بھائی زندگی گزارنی ہے, پیٹ پالنا ہے, کھانا کھانا ہے, پینا ہے, اور اپنی شہوت کو سکون دینے کے لیے نکاح کرنا ہے, ایمان کی حفاظت کے لیے نکاح کرنا ہے. یہ سب ذریعہ مقصود ہے, نکاح مقصود تو نہیں ہے. مقصود ذریعہ مقصود ہے کہ بھائی نسل بھی آگے چلانی ہے تاکہ نیک لوگ پیدا ہوں اور اللہ والے بنے, مومن بنے, نسل میں اضافہ ہو. تو نکاح تو مقصود نہیں ہے, نہ نسل بڑھانا مقصود اعظم نہیں ہے, بلکہ ذریعہ مقصود ہے ساری چیزیں. تو رہتا ہوں میں دنیا میں, طلبگار نہیں ہوں, بازار سے گزرا ہوں, خریدار نہیں ہوں. اس طرح رہنا چاہیے دنیا. یہ دنیا جو ہے ہاتھ میں ہے, گاڑی میں گاڑی ہے, گھر ہے, کاروبار ہے, لیکن دل کے اندر تو اللہ ہی اللہ ہوں. دل کے اندر اللہ ہی اللہ ہوں. ہر وقت خدا تعالیٰ سے خاص تعلق ہو, ہر وقت ان کی رضا جوئی ہو اور کی جستجو ہو, اور ہر وقت ان کی نافرمانی سے بچنے کا ایک ڈر ہو, خوف ہو کہ ان کی نافرمانی نہیں کرنی ہے. یہ ہے زندگی گزارنے کا قاعدہ. اور جس نے آخرت کو مقصود بنا لیا تمام غم اس کے ہلکے ہو جاتے ہیں. تمام غم تیرے غم کی جو مجھ کو دولت ملے, غم دو جہاں سے فراغت ملے. ایک اللہ کا غم پالنے سے پرسکون زندگی گزرتی ہے. کیسے تسلیم و رضا سے ہے بہار بے فضا, سرما و غم میں بھی اختر روح رنجیدہ نہیں. روح تو خوش ہے, مست ہے. یہ کیا غم ہے, یہ فلاں یہ کمایا نہیں, یہ نہیں کھایا, وہ نہیں کھایا, یہ کوئی غم ہے بلا؟ بےودہ غم ہے. یہ غم پالنا ہے تو اللہ کا غم پالے, اللہ کو راضی کرنے کا غم, اللہ سے فراق کا غم, اللہ سے ملنے کا اشتیاق ہے نا, اللہ سے ملنے. اللہم اجعل حبک احب الاشیاء الیہ, اے اللہ اپنی محبت کو تمام چیزوں کی محبت سے اعلیٰ کر دیجئے, بڑھا دیجئے. یہ نہیں کہا کہ ساری محبت فنا ہو جائے, ورنہ ماں باپ سے کیسے محبت کریں گے, بیوی سے کیسے محبت کریں گے, بچوں کی محبت ختم, رشتہ داروں کی محبت ختم. بلکہ کیا ہے کہ سب سے اعلیٰ ہو, سب سے غالب, اللہ اپنی محبت کو غالب کر دیجئے. اللہم اجعل حبک احب الاشیاء الیہ واجعل خشیتک اخف الاشیاء عندی, اور اپنی خشیت اور خوف, فرمایا خشیت اور ہے خوف اور ہے. خوف تو کوئی طاقت والے کا خوف ہوتا ہے, لیکن اس خوف میں عظمت نہیں ہوتی. مثلا سانپ ہے, آدمی سانپ سے ڈرتا ہے, لیکن سانپ کی عظمت تو دل میں نہیں ہوتی, ڈرتا ہے کہ بھئی اس کے قریب جائیں گے ڈس لے گا مار دے گا. لیکن خشیت کے ساتھ عظمت لازم ہے, عظمت بھی ہوتی ہے کہ بھئی اللہ ہی ڈرنے کے لائق ہے, اللہ ہے ہی ایسی ذات عظمت والی کہ ان سے ڈرنا ہی چاہیے. تو اللہ خوف کو غالب کر دے, خشیت کو غالب کر دے کہ ہم آپ کی نافرمانی کے قریب بھی نہ جا سکیں. ایسا اپنی خشیت کو غالب کر دیجئے. ہاں وجل خشیت کا اخف الاشیاء عندی وقت عنی حاجات دنیا بالشوق الى لقاء, اور حاجات دنیا کو ہم سے قطع کر دیجئے اپنی لقاء کے شوق کے ساتھ, اپنی لقاء اپنی ملاقات کے شوق کے ساتھ. تو اب ایک ہی دھن ہے کہ اپنے محبوب پاک سے کب ملاقات ہوگی, ایک ہی دھن ہے اپنے محبوب پاک سے کب ہم ملاقات کریں. اب ایک آدمی لیلا کے عشق میں گرفتار ہے, دن رات اس کے سر پہ لیلا سوار ہے, دن رات لیلا سوار ہے, اسی کے جیسے اسٹائل, اسی کے جیسے چیزیں, اور وہی چیز پانا کہ اس کے سر پر دن رات لیلا کا بھوت سوار ہے. لیلا 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 لیلا, شادی کرنی ہے تو اسی سے کرنی ہے, دنیا میں اور کوئی نہیں, اسی سے کرنی ہے. تو محبوب پاک جو انہوں نے تمام کائنات کی لیلاؤں کو حسن دیا ہے, تمام کائنات کی لیلاؤں کے خالق, وہ ان میں کیسی کہش ہوگی, کیسا جذب ہوگا جب اس پر اللہ سوار ہو جائے گا, پھر اللہ ہی اللہ نظر آئے گا. دل میرا ہو جائے ایک میدان ہو, تو ہی تو ہو, تو ہی تو ہو, تو ہی تو, اور میرے تن میں بجائے آب و گل, درد دل ہو, درد دل ہو, درد دل, غیر سے بالکل ہی اٹھ جائے نظر, تو ہی تو آئے نظر. دیکھوں جدھر جہاں دیکھ رہے ہیں, ماں باپ کو دیکھ رہے ہیں, میرے اللہ نے مجھے نعمت دی, بیوی کو دیکھ رہے ہیں, نیک بیوی ہے, میرے اللہ نے نعمت دی, اور اولاد کو دیکھ رہے ہیں, نیک اولاد ہے, میرے اللہ نے میری آنکھوں کی ٹنڈا کیا. تو اللہ کی ملاقات کا شوق اس سے بدل دیجئے, تمام دنیا کی حاجات کو پتہ کر دیجئے. دنیا ہو لیکن حاجت نہیں اس کی, مستغنی ہے اس سے, جو کھلائے وہ کھا لیا, جو پہنا ہے اللہ پہن لیا, جس نام سے پکارے وہی نام ہمارا. حضرت حسن بصری رحمہ اللہ تعالیٰ کا قصہ حضرت والا سے سنا کہ غلام خرید کے لائے, لا کر پوچھا کہ بھائی تو تیرا نام کیا ہے, کہا غلام کا کوئی نام نہیں ہوتا, جس نام سے پکارے وہی اس کا نام ہے. اچھا کھاتا کیا ہے, تو جو غلام کا کوئی کھانا نہیں, اپنی خواہش نہیں ہوتی, جو مالک کھلا دے وہ کھا لیتا ہے. اور اچھا پہننا کیا پسند ہے, کیا لباس پہنے کا, جو مالک پہنا دے وہی غلام کا لباس ہے, غلام کا اپنا کچھ نہیں ہے. تو بس بے ہوش ہو گئے, اور جب ہوش آیا تو آزاد کر دیے, کہا ابھی تو آپ نے کوئی خدمت بھی نہیں لی, پیسہ خرچ کر کے مجھے لائے ہیں, کس خوشی میں آزاد کر رہے ہیں. تو فرمایا کہ تو نے مجھے اللہ کی بندگی سکھا دی, इस तरह बदले पर रहना चाहिए। जैसे छोटा बच्चा अपने बाप की उंगली पकड़े बेफिक्र उछलता कूदता चला जाता है, सारी फिक्रें बाप लेता है कि भाई इसको खिलाना भी है, इसको पिलाना भी है, इसको कपड़ा भी देना है, इसको ये भी देना, दूध की जरूरत है, फला चीजें, सारी फिक्रें बाप। बच्चे को तो कोई फिक्र नहीं होती कि जो कुछ मुझे हाजत होगी मेरा बाप मुझे देगा, मेरी माँ मुझे देगी। इसी तरह बंदे को दुनिया में रहना चाहिए, परेशानी और इस तरह न करना चाहिए। तो गरज ये कि वक्ता अन्य हाजत दुनिया वे शौक लिखाए वहदा अकरत आयन अहल दुनिया मिन दुनिया हूँ अकरर आईनी मैंने इबादत है। सुभान अल्लाह, कि जहाँ दुनिया वालों की आंखें उनकी दुनिया से ठंडी होती है, माल दौलत से ठंडी होती है, अरे भाई अच्छा अल्हम्दुलिल्लाह खूब बैंक बैलेंस हो गया, बीवी के पास जेवर है, लदी फंदी है, हमारे पास इतने सोना है, इतनी चांदी है, इतना बड़ा बंगला है, ये सब आंखों की ठंडक उनकी दुनिया से है, लेकिन आप मुझे क्या चाहिए? तो आकर आईनी मैंने इबादत की, अल्लाह मुझे तो अपनी इबादत की ठंडक अता फरमा, मेरी आंखों की ठंडक रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया नमाज। लेकिन आज नमाज से जी घबराता है, भागते हैं, फर्ज भी जैसे तैसे अदा कर लेते हैं, लेकिन रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का क्या जौक है? अल्लाह ताला हमें भी ऐसा जौक अता फरमा दे। औलिया इकराम का क्या जौक है? ये नमाज में लुत्फ आता है। फरमाया कि मुंतही को आखिरी उम्र में दो ही चीजों से ज्यादा लगाओ और इश्क पैदा हो जाता है, एक नमाज, एक तिलावत कलाम पाक, नमाज और तिलावत कलाम पाक, है ना, और दिल की बहार होती है कलाम पाक की तिलावत और नमाज। सुभान अल्लाह, रसूलुल्लाह सल्लल्लाहु तआला अलैहि वसल्लम जब कभी बहुत ज्यादा गमगीन होते हैं या किसी बात में मुज़तरिब होते हैं तो फौरन नमाज की तरफ रुजू फरमाते, नमाज की तरफ। और हजरत बिलाल रज़ी अल्लाह तआला अन्हु को हुक्म देते, बिलाल अजान देकर हमारी राहत का इंतजाम करो, अजान दो हमारी राहत का इंतजाम करो। नमाज में खुदा तआला से वो क़ुर्ब अल्लाह तआला हमें नसीब फरमाए कि अल्लाह के क़ुर्ब से के लुत्फ से ज्यादा और कौन सा लुत्फ होगा, कौन सी नेमत में लज्जत आएगी? खुदा तआला के क़ुर्ब ऐसी अजीम नेमत है, अल्लाह तआला हम सबको नसीब फरमाए। तो दोस्तों, अंग्रेजियत और अंग्रेजी के तौर तरीके पसंद करना ये जहालत है, असल में एहसास कमतरी जिनमें होता है वो नक्काली करते हैं, जिनके पास दौलत नहीं होती वो दूसरों की दौलत पे जबान लटकाते हैं, आंखें चमकाते हैं कि किसी तरह ये हमें मिल जाए। तो दो गैरों के तरीके इख्तियार करना दर हकीकत एहसास कमतरी, एहसास कमतरी है कि हमारे पास ये चीज नहीं है, ये होनी चाहिए, ऐसे तौर तरीके होने चाहिए, बड़े अच्छे लग रहे हैं, हमारे पास ये नहीं। हालांकि हमारे दीन में सब कुछ है, सब कुछ है, बल्कि काफिरों ने हमारे दीन से सब कुछ सीख लिया सिवा ईमान के, उन्होंने सारे आदाब माशरत के उसूल उनके यहाँ पाए जाते हैं, आप देख ले जाके उनके माशरे को, मगर देखने जाने नहीं दूंगा, ये नहीं कह रहा हूँ कि वहां जाके देखें, ये एक महावतन मैंने कह दिया कि उनके अगर तौर तरीकों को देखें, इस्लाम के तमाम आदाब माशरत जो इस्लाम ने हमें सिखाए हैं, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने हमें सिखाए हैं, तहजीब हमें सिखाई है, रहने का तरीका, सफाई सुथराई, नजाकत लताफत नजाहत, सब चीज हमारे दीन में है, और उन लोगों ने तो ले ली और हम ऐसा से कमतरी में मुबतला है, ऐसा से कमतरी में कि दूसरों की नक्काली, हिंदुओं की नक्काली, किसी को छोड़ा ही नहीं नक्काली ने, अरे भाई ये क्या 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 नहीं है हमारे दीन में, ऐसा से कमतरी है। ये लोग मुल्ला कह देंगे, मुल्लानी कह देंगे, ये कह देंगे, वो कह देंगे, इन्हीं मुल्लाओं और मुल्लानियों की कयामत के दिन इज्जत होगी, आइए आइए तशरीफ लाइए, ये तो अल्लाह के खास बंदे हैं, आप तो हमारे खास हैं, आप अर्श आजम के साए में तशरीफ ले आइए। मौलाना शाह राघव साहब रहमतुल्लाह अलैह फ्रांस के तबलीगी दौरे पर थे, तो जब इमिग्रेशन में पहुंचे, वहाँ कस्टम में इमिग्रेशन में, तो वहाँ सबकी तलाशी हो रही थी, और हजरत के साथ जो है वो एक एक आलिम थे, लेकिन उनकी वजाकता इस्लामी न थी, वजाकता वहाँ के माहौल की वजह से उन्होंने अपने को तब्दील कर लिया। हाँ, इसी बात पे मुझे वाया साहब रहमतुल्लाह अलैह का वाकया याद आया, हजरत वाला से सुना हमने कि वायसराय हिंद में जो है वो दिल्ली के वायसराय में वो डिप्टी कलेक्टर 22 डिप्टी कलेक्टर थे, उनमें एक ख्वाजा साहब भी थे, सबको तलब किया मीटिंग के लिए, तो 21 डिप्टी कलेक्टर सूट बूट टाई में बिल्कुल अंग्रेजियत जैसे हैट लगाए, ये सब चीज जो कुछ उनके लवाजमात होते हैं वो उस तरह आ गए 3-piece सूट के अंदर, और उन्होंने समझा कि हमारी बड़ी इज्जत होगी। और ख्वाजा साहब जब आए तो मगरिब का वक्त था, वो लॉन के अंदर अजान दी उन्होंने, वायसराय के महल में अजान दे रहे हैं मगरिब की अजान, और अजान के बाद अब कोई था नहीं, या था नमाज अदा की मगरिब की, और ये 21 के 21 डिप्टी कलेक्टरों पे हंस रहे और शर्मिंदा हो रहे हैं कि नऊज़ु बिल्ला ये मुल्ला हमारी क्या कर रहा है ये वायसराय के महल में। और मगर जब वायसराय आया और ख्वाजा साहब को देखा तो ख्वाजा साहब के लिए कुर्सी मंगवाई अलग से, और 21 डिप्टी कलेक्टर जल गए कि ये क्या, हम तो उस बूट में हैं, हमारी इज्जत नहीं की, और ये मुल्ला कहाँ से आ गया, कुर्ता लंबा सर पे टोपी और दाढ़ी शेरों जैसी है और टखना खुला हुआ, इतना भी नहीं कि टखना जरा ढांक लेते हैं, बल्कि ऐसे माहौल में और ज्यादा टखना खोल के गए। तो पूछा क्या मामला है, कहा कि भाई इस शख्स को देख के मुझे बादशाहों किसी हैबत मालूम हुई, और तुम लोगों ने तो हमारी नक्काली कर ली, तो तुम्हारे अंदर क्या खास बात रही, खास बात इस शख्स में है जिसने अपनी वजह कतर को नहीं छोड़ा, ये है हमारा तशख्स, ये है हमारा एजाज कि मुसलमान कहीं भी जाता है, जहाँ जाते हैं हम तेरा फसाना छेड़ देते हैं, कोई महफिल हो तेरा रंग महफिल देख लेते हैं। मुसलमान मोमिन जहाँ जाता है माहौल को मुतासिर करता है, माहौल से मुतासिर नहीं होता, मुतासिर होता नहीं है, मुतासिर करता है कि भाई वो ये कैसा आदमी जा रहा है, इसको कोई परवाह नहीं है हम किस माहौल में, यूरोप में, अमेरिका में, बर्तानिया में, जहाँ भी कहीं है हम वैसे ही वजाकत है मुसलमान की, वहाँ मालूम हुआ दूर से कि भाई ये मुसलमान आ रहा है, कोई पतेदार औरत आ रही है नकाब लगाई हुई, वाह भाई क्या शान से मालूम, मलका मालूम हो रही है, क्या शान से आ रही है, क्या इसके अंदर एक क्या बात है कि इसके देख के हमें हैबतदारी होती है, दिल में इसकी इज्जत आती है कि कितनी इज्जत के साथ औरत जा रही है, और जो बेपर्दा है वो तो अपनी इज्जत को, अपने बदन को, जिस्म को नीलाम करती हुई जा रही, हर जगह नीलाम कर रही है, और जो शादीशुदा है तो वो और भी बेइज्जती कर रही है अपनी, अपनी बेइज्जती भी अपने शौहर की भी, और शौहर भी उसको बेइज्जत कर रहा है, ताजे शौहर पर्दे को नापसंद करते हैं, बीवियों को नंगा फिराना चाहते हैं, तो यानी गोया के वो साबित करते हैं कि हमारी हो तो औरों की भी हो, और तुम हम तुम्हारे भी हैं, अपने शौहर के तो हैं लेकिन हम तुम्हारे भी हैं, तुम भी जो कुछ कर सकते हो तुम भी कर दो, नऊज़ु बिल्लाहि तआला मिन ज़ालिक। तो मोमिन जहाँ जाता है माहौल को मुतासिर करता है, मुतासिर होता नहीं है। तो हज़रत मौलाना शाह रौनक साहब रहमतुल्लाह अलैह के साथ जो आलिम थे वो इस्लामी वज़ाकत में नहीं थे, बदल गए वहां जाकर, तो मौलाना ने फरमाया कि भाई उनकी भी तलाशी हुई, और जब मेरी बारी आई तो फनायत की भी बात है, फरमाया कि मैं तालिब इल्मों की वजह में था, ये नहीं फरमाया कि मैं अल्लाह वाला था या अल्लाह वालों की वजह में था, मैं तालिब इल्मों की वजह कतर में था। मालूम हुआ कि तालिब इल्मों को अपनी वजह कतर का और ज्यादा लिहाज रखना चाहिए, अपनी वजह कतर को हरगिज न छोड़ना चाहिए, क्योंकि उनकी इज्जत इसी में है, अगर वो नक्काली पे आ जाएंगे बेइज्जत हो जाएंगे, जलील हो जाएंगे, हमारी इज्जत इसी में है कि हम अल्लाह और रसूल के तरीकों पर चलें, अपनी जाहिरी वादा कता भी अल्लाह वालों की रखें और बातिन को भी अल्लाह वाला जैसा बनाए। तो फरमाया कि उनकी तलाशी हुई, जब मेरी बारी आई तो मुझसे कहा तशरीफ ले जाइए, इज्जत से कहा तशरीफ ले जाइए, अपने तो क्या गैर भी करता है एहतराम, चेहरे पे है जो दाढ़ी की सुन्नत लिए हुए है, गैर भी एहतराम करता है, देखता है भाई कोई आ रहा है, कोई बात है इसमें, क्या है उसमें, अल्लाह ताला की हैबत है, अल्लाह से ताल्लुक की हैबत है, अल्लाह ताला से ताल्लुक का खास असर है, खास नूर है जो दूसरों को मुतासिर करता है, हाँ दूसरों को मुतासिर करता है। हज़रत उमर बिन खत्ताब रज़ी अल्लाह ताला सफीर उनसे मिलने आए और पूछा कि तुम्हारा खलीफा कहाँ है, मुसलमानों से पूछा तुम्हारा खलीफा कहाँ है, उन्होंने कहा भाई वो फला फला कब्रस्तान है, उसके पास एक दरख्त है, वहाँ देखो कबूला कर रहे होंगे खलीफतुल मोमिनीन। अब वहाँ पहुंचे देखा कि दरख्त के साए में एक शख्स लेटा हुआ है, सिर्फ लुंगी उसके जिस्म पर है, नाप से लेकर घुटने तक जो सतर है वो छुपा हुआ है, और गर्मी का जमाना है तो कुर्ता उतारा हुआ है, اور جو ہے وہ تلوار درخت پہ لٹکی ہوئی ہے, اکیلے, نہ کوئی محافظ ہے نہ کوئی لشکر ہے, خلیفۃ المومنین بیابان کے اندر, بتائیے, نہ کوئی محل, ان کے خیال میں تھا کہ بڑا محل ہوگا, اتنی ہیبت تھی, 22,000 کلومیٹر پر حکومت تھی امیر المومنین عمر بن الخطاب رضی اللہ تعالیٰ عنہ کی, لیکن اب جو پہنچے دینا ہے, اتنی بڑی حکومت, اتنا بڑا حاکم, اور زمین پر لیٹے ہوئے ہیں اور لنگی پہنے ہوئے ہیں اور تلوار لٹکی ہوئی ہے, کوئی محافظ, کوئی لشکر, کوئی فوج, نام و نشان بھی نہیں, کوئی سونے کے برتن, کوئی پلنگ, کوئی بستر, کچھ بھی نہیں, نرم مخمل کچھ بھی نہیں ہے, کیا بات ہے؟ تو دونوں کے دونوں جو ہے وہ کانپنے لگے ہیبت سے, ہیبت سے کانپنے لگے. مولانا رومی نے اس قصے کو عجیب طریقے سے بیان فرمایا ہے, ہمارے حضرت والا نے اس کا ترجمہ فرمایا ہے کہ وہ 7 جسموں سے کانپ رہے تھے, یعنی اتنا کانپ رہے تھے, اتنی ہیبت ان پہ طاری ہوئی, کہ آخری کیا بات ہے؟ تو کیا بات تھی؟ تعلق مالا, تعلق مالا. آج مسلمان نے اپنے تعلق کو انتہائی کمزور کر رکھا ہے اور احساس کمتری میں مبتلا ہو کر غیروں کی نقالی کو اختیار کر رکھا ہے, اپنی وضاحتہ کو چھوڑ دیا. اتنی عظیم الشان دولت کو ہم نے چھوڑ دیا, دولت ہوتے ہوئے دولت کو چھوڑ دیا, اس سے ہم غافل ہیں کہ ہمارے پاس کتنی بڑی دولت ہے. ایک شیر کا بچہ پیدا ہوا اور اتفاق سے وہ شیر یا شیرنی دونوں جو تھے مر گئے, یا گول سے بچھڑ کے بھیڑوں کے ریوڑ میں رہنے لگا. بھیڑوں کے ریوڑ میں رہتے رہتے اس کی آواز بھی ویسی ہوگی, جیسے جو لوگ عورتوں میں زیادہ رہتے ہیں, عورتوں سے متاثر ہوتے ہیں, وہ خود بھی عورتوں کی طرح, ان کے آواز بھی عورتوں کی طرح ہو جاتی ہے اور انداز بھی عورتوں کی طرح ہو جاتے ہیں اور طبیعت بھی عورتوں کی طرح ہو جاتی ہے. لہٰذا ایک نواب کے یہاں سانپ نکل آیا عورتوں میں, تو عورتیں چلانے لگی, ارے کسی مرد کو بلاؤ, کسی مرد کو بلاؤ. تو ایک یہ مرد صاحب تھے جو عورت بنے ہوئے تھے اور خادمہ بنے ہوئے تھے اور عورتوں کے, تو انہوں نے بھی تالیاں پیٹ پیٹ کے کہا, کسی مرد کو بلاؤ, کسی مرد کو بلاؤ. انہیں پتہ ہی نہیں کہ میں مرد ہوں, میں بھول ہی گئے ہوں. تو اسی طرح وہ شیر کا بچہ اپنے کو بھیڑوں میں رہتے رہتے اس کی آواز بھی میمیانے والی ہو گئی اور بالکل کمزور. ایک دن دریا میں پانی پیتے پیتے اس کا دھیان اپنی شکل کی طرف گیا, اس نے دیکھا کہ یہ تو جن میں رہ رہا ہوں ان کی شکل اور ہے, میری شکل اور ہے, میں تو کچھ اور ہوں, میں تو شیر ہوں. پھر جو اس نے دھاڑ لگائی تو ساری بھیڑیں پکانا نکل گیا بھاگ کے. مسلمان کا یہ حال ہے کہ ہم اللہ کے شیر ہیں لیکن ہم بکری بنے ہوئے ہیں, اسی لیے ہم ذلیل ہو رہے ہیں, پٹ رہے ہیں, غیر قوموں سے ہم پٹ رہے ہیں, ذلیل ہو رہے ہیں. جب تک مسلمان دین پر نہیں آئے گا, کروڑوں خربوں ڈالر خرچ کر لو لیکن وہ کامیابی اس کو حاصل نہیں ہوگی. کامیابی کیا ہے اس کو بھی اچھی طرح سمجھ لینا چاہیے. میرے شیخ شیخ الحدیث حضرت مولانا شاہ عبد المتین صاحب ادام اللہ ذلہم علینا نے اس کو بیان فرمایا کہ کامیابی زمین پر قبضے کا نام نہیں ہے, کامیابی تو اللہ کی رضا میں ہے. اللہ راضی ہے تو زمین کا ایک انچ بھی مسلمان کے لیے کافی ہے, اللہ راضی نہیں تو ہزاروں کلومیٹر حکومت ہے لیکن اللہ تو راضی نہیں, اس کو کامیابی نہیں کہتے. لہذا مسلمان کی کامیابی تو دین ہی میں ہے, دین کی اتباع میں, رسول اللہ صلی اللہ علیہ وسلم کی اتباع میں ہے. چاہے شہادت ہو جائے, چاہے سارا ملک جاتا رہے لیکن اللہ راضی ہے. زمین کی فتح کا نام کامیابی نہیں ہے. اللہ تعالی ہم سب کو اپنے سبھی متاع فرمائے اور غیروں کی نقالی سے میری بھی, میرے گھر والوں کی بھی اور تمام مسلمانوں کی حفاظت فرمائے. بس وآخر دعوانا ان الحمدللہ رب العالمین. وعن ابي بكر رضي الله تعالى عنه ان رجلا قال يا رسول الله صلى الله عليه وسلم اي الناس خير؟ قال من طال عمره وحسن عمله. قال فاي الناس شر؟ قال من طال عمره وساء عمله. حضرت ابو بكر رضي الله تعالى عنه سے روایت ہے کہ ایک شخص نے پوچھا یا رسول اللہ صلی اللہ علیہ وسلم کون سا آدمی بہتر ہے؟ آپ صلی اللہ تعالی علیہ وسلم نے ارشاد فرمایا وہ شخص جس کی عمر زیادہ ہو اور عمل اچھے ہو. پھر پوچھا اور کون سا آدمی برا ہے؟ فرمایا جس کی عمر زیادہ ہو اور عمل برے ہو. تشریح میں میرے مرشد محبوب رحمۃ اللہ علیہ فرماتے ہیں اچھے عمل زیادہ ہونے سے زندگی اچھی اور برے عمل کے زیادہ ہونے سے زندگی بری ہو جاتی ہے, اور اگر بھلائی اور برائی برابر برابر ہو تو ایک لحاظ سے وہ خیر ہے اور ایک لحاظ سے شر ہے, لیکن یہ صورت نادر ہے.
ارے السلام علیکم, آ جائیے بس ابھی تو وقت ہے.
ایک دوست نے اصل میں کل فون کیا, وہ بھی ایسی اہل محبت اور بے تکلف ہیں. تو محبت والے ہیں اور بے تکلف. انہوں نے ایک شعر سنا ہے کہ مجھے یاد آ گیا, وہ خمار کا شعر تھا, خمار بارہ بنکی. کہ آنکھوں کے چراغوں نے اجالے. ہمارے ایسی چیز ہے جگر ادھر اپنے زمانے میں شراب چھوڑی تھی, ہمارے بارہ بنکوی نے بھی آخر میں شراب چھوڑ دی, اور اس زمانے کا جگر تھا گویا شاعروں پہ چھا جانے والا. کہ آنکھوں کے چراغوں میں اجالے نہ رہیں گے, آ جاؤ گے پھر دیکھنے والے نہ رہیں گے, آ جاؤ تو بھی وہ بھی بلا رہے تھے, تو انہوں نے یہ شعر پڑھا بر وقت. آنکھوں کے چراغوں میں اجالے نہ رہیں گے, آ جاؤ کہ پھر دیکھنے والے نہ رہیں گے. ایک شعر میں کہتے ہیں کہ نہ ہارا ہے اور نہ دنیا تھکی ہے, نہ ہارا ہے اور نہ دنیا تھکی ہے, دیا جل رہا ہے ہوا چل رہی ہے, دیا جل رہا ہے ہوا چل رہی ہے, اور خمارے بلا نوش تو اور توبہ, تجھے زاہدوں کی نظر لگ گئی ہے, تجھے زاہدوں کی نظر لگ گئی ہے, اور چراغوں کے بدلے چراغوں کے بدلے مکان جل رہے ہیں, نیا ہے زمانہ نئی روشنی ہے, نیا ہے زمانہ نئی روشنی ہے. شیر نے دشت کا کانٹا ہے یا سہنے چمن کا پھول ہے, دشت کا کانٹا ہے یا سہنے چمن کا پھول ہے, اس جہاں کا ذرہ ذرہ ذکر میں مشغول ہے. دشت کا کانٹا ہے یا سہنے چمن کا پھول ہے, اس جہاں کا ذرہ ذرہ ذکر میں مشغول ہے. وَإِن مِّن شَيْءٍ إِلَّا يُسَبِّحُ بِحَمْدِهِ وَلَٰكِن لَّا تَفْقَهُونَ تَسْبِيحًا, اس جہاں کا ذرہ ذرہ ذکر میں مشغول ہے, اور عقل کے ماروں کا جینا تو کوئی جینا نہیں, عقل کے ماروں کا جینا تو کوئی جینا نہیں, زندہ جاوید جو ہے عشق کا مقتول ہے, زندہ جاوید جو ہے عشق کا مقتول ہے, زندہ جاوید ہے جو عشق کا مقتول ہے. اور حضرت والا کی موجودگی بندے نے شعر رکھ کیا تھا کہ جانے جانا سے جب پیار ہو جائے گا, جانے جانا سے جب پیار ہو جائے گا جان دینا مزیدار ہو جائے گا, جانے جانا سے جب پیار ہو جائے گا جان دینا مزیدار ہو جائے گا, اور بھول کر بھی اگر مس پہ ماری نظر, بھول کر بھی اگر مس پہ ماری نظر شہر تقوا کا مسمار ہو جائے گا, بھول کر بھی اگر مس پہ ماری نظر شہر تقوا کا مسمار ہو جائے گا, شہر تقوا کا مسمار ہو جائے گا. اور رضی اللہ رحم اللہ تعالیٰ کے کمرے میں خط میں لکھا تھا کہ ہم نے دیکھے ہیں مشائخ اور بھی جگ میں مگر, ہم نے دیکھے ہیں مشائخ اور بھی جگ میں مگر, منفرد سب سے ہمارے حضرت والا کا رنگ, منفرد سب سے ہمارے حضرت والا کا رنگ, روح رہتی ہے طواف کوچے جانا میں گم, ہم زمین پر دیکھتے ہیں عالم بالا کا رنگ, روح رہتی ہے طواف کوچے جانا میں گم, ہم زمین پر دیکھتے ہیں عالم بالا کا رنگ, ہم زمین پر دیکھتے ہیں عالم بالا کا رنگ. اور وہیں کے حالات پہ بندے نے عرض کیا تھا کہ ایک لمحے میں صدیوں کی عبادت ہے یہاں پر, یہاں پر تو مراد حضرت والا کی صحبت کے اشعار آپ جو یہاں مریدین ہیں ان کو یہی سمجھنا چاہیے, میں اس لیے کہتا ہوں ہمیں اپنے یہاں پڑھتا ہوں وہاں میں نے پڑھا ہے. ایک لمحے میں صدیوں کی عبادت ہے یہاں پر, جو وقت گزر جائے غنیمت ہے یہاں پر, جو وقت گزر جائے غنیمت ہے یہاں پر,
اور مانا کہ فقط شفقت و رحمت ہے یہاں پر اور لب کو ہلائے کسے ہمت ہے یہاں پر. مانا کہ فقط شفقت و رحمت ہے یہاں پر پر لب کو ہلائے کسے ہمت ہے یہاں پر. دونوں طرف پر ہیں پر لب کو ہلائے کسے ہمت. یہ حکیم الامت کا ملفوظ ہے. حکیم الامت نے فرمایا حاجی صاحب کی محبت ہی محبت کے سرافت. کوئی بے وصولی نہیں کرتا تھا. میں اتنی روک ٹوک کرتا ہوں پھر بھی لوگ بے وصولی کرتے ہیں. حضرت والا کی شان بھی حاجی صاحب کی طرح تھی کہ مانا کہ فقط شفقت و رحمت ہے یہاں پر پر لب کو ہلائے کسے ہمت ہے یہاں پر. اور ہر فعل میں ملحوظ شریعت کا طریقہ. ہر فعل میں ملحوظ شریعت کا طریقہ. کچھ ایسے طریقے کی طریقت ہے یہاں پر. ہر فعل میں ملحوظ شریعت کا طریقہ. کچھ ایسے طریقے کی طریقت ہے یہاں پر. کچھ ایسے طریقے کی طریقت ہے یہاں پر. اور جس شخص کو بھی دیکھو وہ اپنا سا لگے ہے. جس شخص کو بھی دیکھو وہ اپنا سا لگے ہے. ہر سمت محبت ہی محبت ہے یہاں پر. ہر سمت محبت ہی محبت ہے یہاں پر. ہر سمت محبت ہی محبت ہے یہاں پر. اور جنت کا مزہ کس لیے ملتا ہے بتاؤں. جنت کا مزہ کس لیے ملتا ہے بتاؤں. دراصل اثر خالق جنت ہے یہاں پر. جنت کا مزہ کس لیے ملتا ہے بتاؤں. دراصل اثر خالق جنت ہے یہاں پر. حضرت والا کسی باہر کے ممالک میں کسی نے کہا کہ حضرت میری بیوی بہت حسین ہے لیکن پھر بھی میرا دل آپ کے پاس آنے کو چاہتا ہے. حضرت تمہارا مہمان تھے اس کو میں چھوڑ کے آپ کے پاس آتا ہوں. اس کی کیا وجہ ہے؟ تو حضرت والا نے راز آؤٹ کیا. عام طور پہ اللہ والے یہ بتاتے نہیں. حضرت نے فرمایا وجہ یہ ہے کہ وہاں حسن ہے اور یہاں خالق حسن ہے. اس کے پاس حسن ہے اور یہاں خالق حسن ہے. تو اسی لیے اللہ والوں کی محبت ایک تو پاکیزہ ہوتی ہے اور روحانی ہوتی ہے. ورنہ وہ سب جسمانی فضا کے بعد ہوئی سرد نفس کی دنیا. حضرت والا رحم اللہ تعالی کا شعر ہے. فضا کے بعد ہوئی سرد نفس کی دنیا نہ حسن و عشق کے جھگڑے نہ مال و دولت کے. نہ حسن و عشق کے جھگڑے نہ مال و دولت کے. فضا کے بعد ہوئی سرد نفس کی دنیا نہ حسن و عشق کے جھگڑے نہ مال و دولت کے. مسمار بل ہوئے ہیں چوہے مرے پڑے ہیں. مسمار بل ہوئے ہیں بغیر تبصرے کے. مسمار بل ہوئے ہیں. اچھا 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 میں اور دیکھوں گا. اچھا مسمار بل ہوئے ہیں چوہے مرے پڑے ہیں. طوفان عشق بازی ساحل پہ آ پڑے ہیں. طوفان عشق بازی ساحل پہ آ پڑے ہیں. حضرت والا جب تشریف لائے تھے ہمارے تو میں نے حضرت والا کے بیان پہ شعر رس کیا تھا. ہونٹ جب حضرت والا دامر بکر دامت برکات ہوں اتنا کافی شیخ صالح دام. ہونٹ جب مرشدی کے ہلتے ہیں معرفت کے گلاب کھلتے ہیں. ہونٹ جب مرشدی کے ہلتے ہیں معرفت کے گلاب کھلتے ہیں. اور اس سے بڑھ کر ہو خوش نصیبی کیا ان کی محفل میں مولا ملتے ہیں. اس سے بڑھ کر ہو خوش نصیبی کیا ان کی محفل میں مولا ملتے ہیں. اس شاعر نے کہا کہ تم نہ مانو مگر حقیقت ہے عشق انسان کی ضرورت ہے. تم نہ مانو مگر حقیقت ہے عشق انسان کی ضرورت ہے. ان کی محفل میں بیٹھ کر دیکھو زندگی کتنی خوبصورت ہے. ان کی محفل میں بیٹھ کر دیکھو زندگی کتنی خوبصورت ہے. زندگی کتنی خوبصورت ہے. جی مراد اللہ والے اللہ والوں کی محفل میں یہ مزہ آتا ہے. ڈاکٹر عبدالسلام صاحب کو دیکھا سبھی نے. ان کے ساتھ آئے گا عبدالرزاق جمانی. یاد ہے یار ایک بات ہے. اور ایسے ماشاء اللہ وجی آدمی تھے. لگتے بھی اگر امامہ باندھنے شیخ العزیز رکھتے تھے. تو میں نے ان سے کہا آپ اتنی جلدی جلدی امریکہ سے آتے ہیں دو تین مہینے میں جیسے لوگ حیدرآباد سے لانڈی سے آتے ہیں. کہہ رہے ہیں کیا کروں اثر بھائی یہاں پہ آ کے میرا سارا ڈپریشن ٹینشن ریلیز ہو جاتا ہے. اس لیے میں یہاں دوڑا آتا ہوں. سکون ہی سکون ملتا ہے. جن کے پاس رہنے سے سکون ملتا ہے ان کے دل میں کتنا سکون ہوگا. ان کے دل میں کتنے سکون کے جہاز ہوں گے. اسی لیے حضرت والا فرماتے ہیں وہ شاہد دو جہاں جس دل میں آئے مزے دونوں جہاں سے بڑھ کے پائے. مزے دونوں جہاں سے بڑھ کے پائے. اللہ تعالیٰ ہمیں اللہ والوں کی قدردانی کی توفیق عطا فرمائے، زندگی میں قدردانی کی توفیق عطا فرمائے. ورنہ بندے نے عرض کیا کہ زندہ ہو جب بلی تو نہیں پوچھتے ہیں لوگ، زندہ ہو جب بلی تو نہیں پوچھتے ہیں لوگ، مرنے کے بعد اس کی لحد پوچھتے ہیں لوگ، مرنے کے بعد اس کی لحد پوچھتے ہیں لوگ، زندہ ہو جب بلی تو نہیں پوچھتے ہیں لوگ. ہمارے بھائی طاہر صاحب کہتے ہیں ہمیں مردہ پرستوں سے ہے پالا آؤ مر جائیں، کہ اپنی زندگی میں زندگی کو کون پوچھے گا. ہمیں مردہ پرستوں سے ہے پالا آؤ مر جائیں، کہ اپنی زندگی میں زندگی کو کون پوچھے. بعد میں القابات لگاتے ہیں لیکن کاش کے زندگی میں قدر کر لیں. اللہ تعالی ہماری ناقدیوں کو معاف فرما دے اور قدردانی کی توفیق دے. الحمد لله رب العالمين والصلاة والسلام على رسوله النبي الأمي الكريم. واعف عنا واغفر لنا وارحمنا، أنت مولانا أنت مولانا، فانصرنا على القوم الكافرين. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. اللهم اكفنا بحلالك عن حرامك وأغننا بفضلك عمن سواك. يا الله ہمارے گناہوں کو معاف فرما دیجیے، ہم نادم ہیں یا اللہ باغی نہیں ہیں، ہمیں معاف فرما دیجیے، آئندہ تمام گناہوں سے بچنا آسان فرما دیجیے. دونوں جہانوں کے مالک دونوں جہانوں کی خوشیاں عطا فرما دیجیے. یا اللہ اپنی ذات پاک کے ساتھ ہمارے قلب و جاؤں کو ایسا چپکا لیجئے کہ سارا عالم ہمیں آپ سے ایک اشاریہ بھی جدا نہ کر سکے. یا اللہ اپنے پیاروں میں ہمیں بھی شامل فرما لیجئے. آپ تو قادر مطلق ہیں، کسی کو شراب خانے سے لائے، کسی کو ڈاکہ ڈالتے ہوئے آپ نے جذب فرمایا. ہمیں، ہم تو آپ کے پیاروں میں رہتے ہیں، کوشش کرتے ہیں، ہمیں بھی جذب فرما کر اپنے پیاروں میں اعلیٰ مقام عطا فرما دیجئے. اولیاء صدیقین کی خط منتہا تک پہنچا دی. جو مستورات آتی ہیں، رابطے میں رہتی ہیں، تمام مردوں کو، عورتوں کو، سب کو یا اللہ قبول فرما لیجیے. کسی ایک کو بھی محروم نہ فرمائیے. ہمارے بچوں کو، ہماری نسلوں کو بھی قبول فرما لیجیے. یا اللہ بیمار ہیں بہت سے دوست یہاں پہ اور جہاں کہیں، سب بیمار مسلمانوں کو شفا کامل عاجل نصیب فرما دیجیے. پاکستان کی حفاظت فرمائیے. پاکستان کو داخلی اور خارجی دشمنوں سے محفوظ فرما دیجیے. پاکستان کو اسلام کا مضبوط قلعہ بنا دیجیے. اسلام کو ساری دنیا میں غالب فرما دیجیے. کفر کو مغلوب فرما دیجیے. اور بنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم. وصلى الله تعالى على خير خلقه محمد وعلى اله وصحبه. امين برحمتك يا رب. امين.